उनको में बैठे बहुत डर लगता है, उधर बच्चे लोग को मारते हैं। अभी बिजली है, पूरा बिजली है ना, ऐसा करंट लगाते हैं।
कितने हॉस्पिटल्स ढूंढे, बहुत ढूंढे, शायद वो अपनी मेमोरी खो गया हो, यू नो, शायद उसका चेहरा जल गया हो, शायद वो बोल नहीं पा रहा हो। इट वाज अ वेरी टफ टाइम।
मुझे 3 साल
की उम्र में अस्सलाम वालेकुम सामीन, प्रोग्राम है कुछ तो के, माफ कीजिएगा मेरी कहानी।
आफा, ये क्या हुआ, कुछ तो कहिए, मैं कुछ कहता हूँ। अस्सलाम वालेकुम आप सबको,
मैं तो तुमसे कह रही थी इमरान की, कुछ तो कहिए।
हाँ, ये सही है, बहुत बहुत शुक्रिया आफा आपका। मगर ये प्रोग्राम का नाम है, जैसा कि आपने सुना, कुछ तो कहिए नहीं बल्कि आवाज़ दोस्त मेरी कहानी।
बिल्कुल भाई, और ये जो एक मफरूर हमारा साथी या मेजबान जो पिछले हफ्ते नहीं थे,
लापता
था, फिर भी थे।
देखिए, मैं स्टेट डिपार्टमेंट में था और आपसे फ़ोन पे बात हुई और सबसे बात हुई वहाँ पर,
बता दिया था हमने कि तड़पने
जी। और वैसे ही आपका शो भी शानदार गुजरा लास्ट टाइम भी, और इस दफ़ा भी जैम पैक्ड शो है आपका।
नहीं, मगर 4 चांद नहीं थे ना, 3 चांद
आज आपने 4 चांद लगा दिए इस शो में।
अच्छा, लेकिन अभी बताइएगा नहीं, सरप्राइज है।
मैं प्लीज मुझे बोलने दें,
लेकिन सरप्राइज है ना।
चलें सही, अगर आप मुझे जबरदस्ती आप रोक रही हैं तो मैं रुक जाता हूं, ठीक है,
इसीलिए बाद में बताएंगे ना।
चलें ठीक है, मगर ये जो आप काम करने वाली हैं अगेन, बड़ा जबरदस्त काम है।
तो कुछ में देर लगेगी। और हमारे साथ इस वक्त हैं सैयद नासिर नदीम, जो शोपियान कश्मीर से, भारतीय कश्मीर से हमारे साथ हैं। जी नासिर नदीम साहब, नासिर नदीम साहब को आवाज आ रही है हमारी?
जी जी जी, अच्छी तरह से आवाज आ रही है
जी। अस्सलाम वालेकुम नासिर साहब, मेरे और इमरान की तरफ से।
अस्सलाम वालेकुम मैडम, क्या हाल है? ठीक है,
बिल्कुल ठीक ठाक। और आपकी कहानी हम शुरू कर रहे हैं, उसके बाद आपसे कुछ बातें भी करेंगे, कुछ हमें बताइएगा अपने प्यारे से गाँव के बारे में। और लेकिन पहले सुनते हैं आपके गाँव का नाम क्या है?
बस कहानी, गाँव का मांदेजन।
मांदेजन, अच्छा
जी, मांदेजन
जी। तो हमारे नासिर नदीम साहब, सैयद नासिर नदीम साहब ने कहानी भेजी है, लीजिए कहानी सुनते हैं।
मेरा नाम सैयद नासिर अहमद नदीम है, दरअसल तदरीस मेरा पेशा है। मेरे गाँव का नाम मांदेजन है, जो जिला शोपियान कश्मीर का एक दूर उफ्तादा और पसमानदा गाँव है। मैं अपनी जिंदगी का सिर्फ एक वाक़ा जीवित करता हूँ। आज से 27 साल पहले की बात है, मैं अपनी छोटी बहन अमतुल बासित के इलाज मुआलजे के सिलसिले में शेर कश्मीर मेडिकल इंस्टीट्यूट सोरा श्रीनगर में था। मेरी बहन ब्लड कैंसर जैसे मौजी मरज में मुबतला थी। अल्लाह तला ने महज अपने फजल करम और बुजुर्गों की दुआओं के तुफैल उसे शिफा बख्शी। बाद में उसकी शादी हो गई और अब वो 2 जवान बेटियों की माँ है। बीमारी की नवियत के पेश नजर हमें लंबे लंबे अरसे तक अस्पताल में रहना पड़ता था। जनवरी 1985 की बात है, बहन को अस्पताल में दाखिल हुए 40 दिन गुजर चुके थे। शदीद सर्दी और बर्फबारी का मौसम था। हम चूंकि एक दूर उफ्तादा बालाई इलाका के रहने वाले हैं, इस मौसम में 10-15 दिनों के बाद ही घर से कोई खबरगिरी के लिए आता था। बहन को इंजेक्शनों का एक और कोर्स देना था और इस पर एक माकूल रकम खर्च होती थी। जाहिर है कि एक तवील अरसा तक अस्पताल में रहने की वजह से मेरे पास खर्चे के लिए सिर्फ 200-300 रुपए ही बचे थे। बड़े डॉक्टर साहब ने अपने मामूल के राउंड के दौरान मरीज का मायना करते हुए और टेस्ट रिपोर्ट देखकर बताया कि कल फिर कोर्स देना पड़ेगा। डॉक्टर साहबान तो राउंड जारी रखे हुए अगले मरीजों के मायना के लिए आगे बढ़े और मैं हैरान और पशीमान, कभी अपनी कमजोर नातवा बहन के चेहरे को तकता और कभी सोचूं ही सोचूं मैं अपनी जेब में मौजूद हकीर सी रकम को गिनता। घर के हालात भी नागुफ्ता बैठे और आज की तरह मोबाइल और फोन सिस्टम भी न था। शायद मेरे चेहरे के उतार चढ़ाव और परेशानी और पशेमानी के असरात को मसीहा सिफत और दर्द आशना डॉक्टर ने भाप लिया था। तभी दूसरे दिन सुबह 10 बजे ही डॉक्टर साहब मौसूफ ने मुझे हेमटोलॉजी लैब के मुकाबल पर अपने कमरे में बुलाया। मैं परेशान हाल सोचूं में गुम उनके सामने कुर्सी पर बैठ गया तो इंतहाई मलायमत और नरमी से हमदर्दाना लहजे में मुझे मुखातिब होकर फरमाया कि बेटे, तुम लोगों ने अपनी बहन के लिए काफी कुछ किया है। मैं नहीं चाहता कि ये कोर्स बरवकत न मिलने की वजह से तुम लोगों की मेहनत जाया हो जाए। मुझे ये भी पता है कि तुम्हारे घर से पिछले कई दिनों से कोई आया नहीं है और तुम्हारे पास खर्चा भी खत्म हो चुका होगा, लेकिन ये इंजेक्शन बहरहाल लगने हैं और इलाज जारी रखना है। ये कहते हुए डॉक्टर साहब ने अपने जेब में हाथ डालकर रकम निकाली और मुझे देते हुए कहा कि जाओ और फौरन इंजेक्शनों का इंतजाम करो। मैंने इंतहाई ममनूनियत और एहसास तशक्कुर के साथ रकम हाथ में ली और इसे मौत हयात की कश्मकश में मुबतला अपनी बहन की زندگی کے لیے آب حیات سمجھ کر ڈاکٹر صاحب کا شکریہ ادا کیا اور تیز تیز قدموں سے بازار کی طرف دوائیاں خریدنے چلا. یہ فرشتہ صفت ہمدرد اور مخلص ڈاکٹر تھے ڈاکٹر رمیش پنڈتا، جو ان دنوں شاید انسٹیٹیوٹ میں ہیمٹالوجی ڈپارٹمنٹ کے اسسٹنٹ پروفیسر تھے اور پروفیسر ڈاکٹر ایم آئی قادری کے بیرون ملک جانے کی وجہ سے ان کے قائم مقام تھے. اس کے بعد وادی میں ملٹنسی کا دور شروع ہوا اور اس پورا اشوک دور میں ڈاکٹر رمیش پنڈرا جیسے کتنے ہی نجی نے لوگ وادی سے ہجرت کرنے پر مجبور ہو گئے اور یوں ہم مخلص ہمدرد اور لائق فائق ماہرین سے محروم ہو گئے. یہ صرف میری ہی بات نہیں، ڈاکٹر صاحب موصوف کا رویہ ہر ایک کے ساتھ، خاص طور پر بیماروں کے ساتھ، ایسا ہی ہمدردانہ اور مصفقانہ ہوتا تھا. اسی دور کی بات ہے، کنکدر سری نگر کے محمد صدیق وازا نامی ایک نئے بلڈ کینسر مریض کو وارڈ میں ایڈمٹ کیا گیا. بظاہر باری برکم، تنومند اور پہلوان ٹائپ کے آدمی تھے. کئی روز تک انجیکشن اور گلوکوز چڑھاتے چڑھاتے ان کے بائیں بازو کی حالت سوج کر بری ہوئی تھی اور اب وین سیٹ لگا ہوا تھا. نہ جانے کیسے گلوکوز آؤٹ ہو گیا اور بازو پر کافی ورم آ گیا، تکلیف میں کافی شدت آ گئی. وارڈ نرس کو بلایا گیا تو اس نے انتہائی بے رحمی سے وین سیٹ کے دائیں بائیں لگے ٹیپ کو اخاڑ دیا، جس سے مریض تکلیف کی شدت سے چلا اٹھا اور مریض نے دائیں ہاتھ کو گھما کے ایک زوردار تھپڑ نرس کے منہ پر مارا اور وہ دھڑام سے نیچے گر گئی اور زور زور سے رونے اور چلانے لگی. پل بھر میں سبھی وارڈ کے ملازم، ڈاکٹر اور نرسیں جمع ہو گئی اور پرزور احتجاج کیا اور انتظامیہ کو مذکورہ مریض کو فی الفور ہسپتال سے ڈسچارج کیے جانے کا مطالبہ کیا. اتنے میں ڈاکٹر رمیش پنڈتا کو خبر ہوئی، وہ آئے اور سبوں کو چپ کرایا اور انتہائی سلیقے اور درد مندانہ طریقے سے اسٹاف کو نصیحت کی اور کہا کہ نرس نے جس بے رحمی، سنگ دلی اور جلد بازی کا مظاہرہ کر کے ایسے مریض کو جو موت حیات کی کشمکش میں ہے تکلیف پہنچائی ہے، اس کے لیے یہی سزا مناسب تھی. میرے خیال میں مریض کو نہیں بلکہ نرس کو نکالنا چاہیے. ڈاکٹر یا نرس کا کام مریض کو راحت پہنچانا اور زخموں پر مرہم لگانا ہوتا ہے، نہ کہ تکلیف دینا اور نمک چھڑکنا. یہ ہمدردانہ اور مشفقانہ نصیحت سن کر ڈاکٹر اور نرس وغیرہ شرمندہ ہو گئی اور بیمار اور تیمادار کافی خوش ہو گئے کہ ڈاکٹر صاحب نے یقیناً اپنے پیشے کی لاج رکھ لی ہے. اب نہ جانے ڈاکٹر صاحب کہاں ہیں اور کس حال میں ہیں، لیکن میری طرح کتنے ہی لوگ ان کے لیے دعا گو ہیں کہ اللہ انہیں ہمیشہ خوش و خرم رکھے اور ترقیات کے نوازے.
پروگرام خط آپ کے ہر اتوار کو پاکستان میں رات 9:30 بجے، بھارت میں 10 سے 10:30 بجے اور واشنگٹن میں دن 12:30 بجے سے 1 بجے تک. سنیے اپنے خطوں کے جواب ای میل اور فیس بک کے پیغامات مدثرہ منظر کے ساتھ. وائس آف امریکہ کے پروگراموں کے بارے میں اپنی رائے دیجیے اور شامل ہو جائیے ہمارے لائیو شو میں. مفت کال کرنے کے لیے ہمارا نمبر ہے 0800-777-89. فیس بک پر رابطے کے لیے لاگ ان کیجیے facebook.com/listenersletter اور ای میل کے لیے پتہ ہے urdu@voanews.com.
ریڈیو وائس آف امریکہ واشنگٹن ڈی سی خبریں، اس کے بعد ان دا نیوز راؤنڈ ٹیبل، میری کہانی، ہر دم رواں ہے زندگی، کچھ تو کہیے، صدا رنگ، خط آپ کے. یہ تمام پروگرام میں 6 سال سے روزانہ سنتی ہوں.
ہمارے یہاں تو بجلی تو ہوتی نہیں ہے تو ہم نے ریڈیو سنتے ہیں، آپ کے وائس آف امریکہ سنتے ہیں.
آپ کے پروگرام سب بہت اچھے ہیں، بہت اچھے ہیں، بہت معلوماتی معلوماتی باتیں ہمیں ملتی ہیں کہ ہم سوچ بھی نہیں سکتے.
یہ سب اسے انتظار کرتے ہیں وائس آف امریکہ کے ہر پروگرام کا، اور ہر کوئی پروگرام ہم پسند کرتے ہیں دل و جان سے.
مجھے آپ کے پروگرام بہت اچھے لگتے ہیں، مطلب ہے میں یہ ہمارے لیے بہت بڑی طاقت ہے. یہ جتنے آپ کے پروگرام ہیں وہ تعریف کے قابل ہیں.
سننا نہ بھولیے گا خط آپ کے لائیو شو ہر اتوار کو پاکستان میں رات 9:30 بجے، بھارت میں 10 سے 10:30 بجے اور واشنگٹن میں دن 12:30 بجے سے 1 بجے تک. آپ کے خطوں کے جواب مدثرہ منظر کے ساتھ.
جی ناصر صاحب آپ لائن پر ہیں اس وقت؟
میں لائن پر ہوں.
جی ناصر صاحب، آپ کو کچھ یاد ہے ڈاکٹر رمیش صاحب کی شکل یا ان کی کوئی چیز اگر آپ کو یاد ہو؟ وقت تو بہت گزر گیا ہے.
جی یاد ہے بالکل، ان کا حلیہ ہر وقت جیسے سامنے ہوتا ہے، تصور میں تو وہ بہرحال ہمارے ہوتے ہی ہیں.
اچھا.
اور ان کی تصویر سامنے گھومتی رہتی ہے. اچھے مطلب تنومند اور اچھے خاصے لمبے قد کے تھے، بہت خوبصورت.
जी, नूरानी सा चेहरा तो नहीं था उनका?
बहुत नूरानी सा चेहरा था उनका, गुस्सा चिट्टा चेहरा।
वॉइस ऑफ अमेरिका, एक मुकम्मल सोशल मीडिया हमारे और आपके दरमियान रابطے के सभी ज़राए यानी रेडियो, वीडियो, टीवी, वेब और फेसबुक। ताज़ा तरीन खबरों, मालूमात और इत्तलात की मुसलसल तरसील के लिए वॉइस ऑफ अमेरिका हफ्ते के सातों दिन और 24 घंटे आपकी नजरों में और आपकी पहुंच में।
तो कितना चाहते हैं आप उनसे मिलना?
बहुत चाहते हैं उनसे मिलना।
तो आपकी बहन भी चाहती होंगी यकीनन उनसे मिलना, है ना?
वो भी चाहती तो जरूर, लेकिन जो कि वो मैंने जैसा कि आपसे अर्ज किया था कि
नहीं नहीं, मेरा मतलब नहीं नहीं, मैं वैसे ही पूछ रही हूँ कि मतलब ज़ाहिर है डॉक्टर साहब, क्योंकि तो आपने डॉक्टर साहब को तलाश करने की कोशिश क्यों नहीं की जब आपको इतनी मोहब्बत है उनसे? तो
चूँकि वो दौर ही ऐसा गुजरा कि हम कोई रब्ता ही नहीं कर सके उनके साथ।
अच्छा, तो अगर कोई आपको उनसे मिला दे, क्योंकि हो सकता है प्रोग्राम कर रहे हैं कोई, तो आप क्या करेंगे उस कोई शख्स अगर आपको?
मैं उनका तहे दिल से शुक्रिया अदा करूंगा और मैं क्या कर सकता हूं, बहरहाल उनके लिए दुआएं करूंगा कि अल्लाह ताला उनको जहां पर भी वो हूं उनको खुश खुर्रम रखे।
अच्छा,
और सेहत और मजीद भी वो मतलब मखलूक की खिदमत की तौफीक दे।
अच्छा नासिर साहब, आप हमारे लिए भी दुआ करेंगे आप थोड़ी सी?
जी जी जी, आपके लिए भी जरूर दुआ करेंगे।
तो चलिए आप सलाम कीजिए डॉक्टर साहब को, डॉक्टर रमेश पंडित साहब।
अच्छा, डॉक्टर साहब है इस वक्त?
देखिए डॉक्टर साहब।
हाँ, आदाबर, सलाम अलैकुम।
आदाबर, आदाबर डॉक्टर साहब।
आप ठीक है? खुश कर रहा हूँ बहुत मैं।
बिल्कुल जी, मैं खुश कर रहा हूँ। शायद आपके जहन में वो अम्तुल अम्तुल नाम के आप पुकार देते हैं उनको, अम्तुल नाम से।
श्योर श्योर, वो मैं बिल्कुल
जी, याद जी, वो आप भी बिल्कुल ठीक ठाक।
उनके दो बच्चे भी हैं।
हाँ, वेरी नाइस। आई मीन बहुत खुश हूँ मैं, बहुत मुतासर हूँ आपके कलाम से, और मैं नदामत उससे और भी आ गई है। और
नहीं नहीं, वो तो बहरहाल
कि आप जैसे लोग हैं जो याद करते हैं और हमारे लिए दुआ करते हैं।
हजारों लोग आपके मद्दा हैं यहाँ, क्योंकि आपने आप काम ही आपका जो इखलाक जो आपके थे वो बहुत शानदार थे, और किस तरह से आप मरीजों और तैमादारों के साथ पेश आते थे उसके लिए तो हर दिल से दुआ निकलती है आपके लिए।
शुक्रिया भैया, खुदा का शुक्र करता हूँ और आपका शुक्र करता हूँ। और
जी जी,
मेरे ख्याल में मुझे
मेरे लिए तो बड़ा सरप्राइज है कि आपके साथ मुलाकात होगी इस वक्त।
तो कैसा लगा आपको ये तो बताइए ना, लगा कैसा साबिर साहब?
बहुत ही अच्छा। मैं मेरे पास अल्फाज नहीं है कि मैं किस जुबान से उनका शुक्रिया अदा करूं।
तो
आप लोगों का भी कि आपने रابطہ करके मुझे उनसे मिलवा दिया।
अच्छा, आपको पता है कि आपको तो डॉक्टर साहब की शक्ल आंखों में घूमती रहती है। मेरा भी ये हाल है कि अगर मुझे डॉक्टर साहब अमेरिका की किसी सड़क पे नजर आ जाए ना, मैं फौरन कहूंगी कि ये डॉक्टर रमेश पंडित है, मैंने इतना इन्हें गूगल किया है। और
मुझे पता नहीं है चला कि ये डॉक्टर साहब आजकल है कहाँ पर।
डॉक्टर साहब बताइए आप कहाँ पर है, कुवैत में क्या कर रहे हैं आप?
हाँ, मैं यहाँ कुवैत कैंसर कंट्रोल सेंटर में हूँ पिछले बहुत सालों से यहाँ पर।
अच्छा, कुवैत में है?
हाँ, 20 साल से ज्यादा। तो यहाँ भी खदमत करता हूँ, खदमत खल्क यहाँ पर भी। यहाँ बड़े पैसे वाले लोग भी हैं और बाकियों के पास जितने पैसे नहीं होते,
और हम जैसे लोग भी होंगे।
हाँ, हम हर किसी का काम करते हैं, हर किसी के लिए पूरी इलाज और अपनी जो भी दिल से काम कर सकते हैं। तो अल्लाह की मेहरबानी से यहाँ पर भी लोग खुश हैं, आपकी तरह बहुत लोग बात करते हैं, तो हमें अच्छा लगता है कि यही हमारा एक मतलब इनाम होता है,
जिंदगी का अहम एक यही है।
तो डॉक्टर साहब, आप अभी तक उतने ही अच्छे हैं जितने आप उस वक्त थे।
पता नहीं, अल्लाह की मेहरबानी से
इंसान की फितरत जो है वो बदलती नहीं है, मतलब जैसे ये पहले थे मुझे उम्मीद है कि ऐसे ही आप भी होंगी।
अच्छा चलिए, हमारे कुछ कॉलर्स भी लाइन पर हैं जो आप लोगों से बात करना चाहते हैं। भक्कर से हमारे साथ मिसबा सईदी हैं, लेकिन उससे पहले मैं अपना टोल फ्री नंबर भी बता दूं जो लोग कॉल करना चाहें, 0800-777-89। तो आप लोग हमें कॉल कीजिए इस नंबर पर मुफ्त। और मिसबा सईदी, अस्सलाम वालेकुम। मिसबा,
अस्सलाम
वालेकुम। जी वालेकुम सलाम। मिसबा, आपने कहानी भी सुनी, डॉक्टर साहब भी मौजूद हैं, रमेश पंडिता साहब, तो बात कीजिए, आप कुछ पूछना चाहें।
मैं फर्स्ट टाइम बात कर रही हूँ।
जी जी, खुश आमदेद, बहुत खुशी हुई। लड़कियाँ बहुत कम आती हैं हमारे प्रोग्राम में, क्यों इमरान?
इमरान भाई को भी अस्सलाम वालेकुम।
वालेकुम सलाम जी।
तो पढ़ती हैं क्या?
मैंने आपकी वेबसाइट खोली तो इमरान भाई की पिक देखी, मुझे यकीन ना आया कि इमरान भाई हैं।
क्यों?
क्योंकि क्योंकि इमरान भाई का सर जो है बड़ा चमकदार है, इसलिए
चमकदार जी नहीं, मगर वो ये खुद जान के रखते हैं, ये शेव करते हैं।
नहीं, असल में अमेरिका में बाल कटवाने में बड़ा खर्चा है, तो मैंने सोचा कि मैं पैसे बचाऊं और सर को जो है वो मंडवा के रखूं।
आवाज माशाल्लाह दोनों की बहुत प्यारी है आवाज।
मगर आप ये बताएं मिसबा कि इस वक्त आपको पता है 27 साल के बाद हमने शहनाज आपा ने डॉक्टर रमेश को और नासिर नदीम साहब को मिला दिया है, तो आपने कहानी भी सुनी होगी, आपके कोई तासर इस पे?
मैंने कहानी तो नहीं सुनी, मैं बिजी थी, फोन मिला रही थी आपको मैं।
अच्छा अच्छा,
तो कहानी तो मैंने सुनी नहीं, क्या थी क्या नहीं।
चलिए आपकी तरफ से मैं सवाल, आपकी तरफ से मैं पूछती हूँ, पहले तो आप ही बताइए, आप स्टूडेंट हैं मिसबा?
जी मैं मास्टर्स कर रही हूँ।
चलिए आपका बहुत शुक्रिया, और हमें उम्मीद है आप आइंदा भी आप हमारे प्रोग्राम में आती रहेंगी, फ़ोन करती रहेंगी और कहानी भी लिखेंगी कोई हमारे लिए। और डॉक्टर साहब मैं आपसे ये पूछना चाहती हूँ कि ज़ाहिर है कि आप कश्मीर तो ज़रूर जाते होंगे, बहुत से डॉक्टर्स जो बाहर हैं वो अपने मुल्क में वापस आते हैं, तो अब भी आप कोई कैंप वगैरह या गरीबों के लिए कुछ करते हैं वहाँ जाके?
मैंने अनफॉर्चुनेटली मैं कश्मीर ज़्यादा बार नहीं जा पाया, लेकिन कुवैत में मैंने यहाँ पर कैंप्स रखे हुए हैं जहाँ पर हम जो हमारे सब कॉन्टिनेंट से, पाकिस्तान से, इंडिया से, श्रीलंका से, बांग्लादेश से, इन लोगों के लिए हम स्पेशल क्लिनिक्स रखते हैं, और जहाँ मैं ही नहीं 30-40-50 डॉक्टर आके उनको काउंसलिंग करते हैं, उनको समटाइम्स इलाज भी दिलवाते हैं, तो मोस्ट इम्पॉर्टेंटली उनको ये फील करवाते हैं कि वो यहाँ अकेले नहीं है। तो हमने यहाँ पर उनके लिए, जहाँ मेरा हॉस्पिटल है, अनफॉर्चुनेटली हमारे हमारे कंट्री से आते हैं लोग, वहाँ पर उनके कभी कभी ऐसी दिक्कतें आती है, और यहाँ पर हमारे चैरिटीज के साथ मेरा बड़ा अच्छा राबता है। अच्छा। तो उनकी वजह से मैं उनको, उनके लिए बहुत सी महंगी दवाई जो बहुत मुश्किल है किसी भी फर्द को अपनी जेब से निकालने के लिए, तो उनका मैं इंतजाम कर देता हूँ, वो उनकी मेहरबानी है, मेरा उस पर कोई ज्यादा हाथ नहीं है। तो लेकिन उसकी वजह से इतने सारे लोग इजिप्ट के, बाकी मिडल ईस्ट के जो उतने जिनके पास उतने पैसे नहीं होते, उन सब का इलाज हम दिलवा देते हैं। तो उसके लिए मुझे बड़ी मुतमईन हो उस हिसाब से कि यहाँ पर भी बड़े अच्छे लोग हैं कुवैत में, अरब लोग जो इसके लिए दिल से पैसे देते हैं, मगर मैं मुंह से कहते हैं कि अगर आपका हम सिग्नेचर देखेंगे तो हम सोचते नहीं है
जी।
तो उससे मुझे बड़ा तसल्ली होती है कि लोग दुनिया में हर किसी जगह, कश्मीर में, पाकिस्तान में, हिंदुस्तान में, मिडल ईस्ट में, बड़े अच्छे लोग हैं जो इसके लिए हमेशा किसी न किसी के लिए काम करते हैं। तो उन सब के लिए मैं दुआ करता हूँ कि वो सब आगे बढ़े, सबका हेल्प करे, मैं भी उसमें अपनी को थोड़ी सी कोशिश करता हूँ। मैं मतलब उतना बड़ा काम नहीं कर सकता हूँ, बट जितना मेरे से हो सकता है मैं करता हूँ
जी। डॉक्टर साहब मगर मेरे जहन में जो सवाल आ रहा था वो ये कि वो शायद आपकी नज़र में इतना बड़ा काम नहीं हो, मगर वो नासिर नदीम की ज़िंदगी में और उनकी बहन की ज़िंदगी में एक बहुत बड़ा तहलका मचा के वो चला गया आपका छोटा सा काम। तो मेरा सवाल ये है कि क्या आप सोचते, आपके जहन में कोई ऐसी चीज़ है कि आगे जाके कश्मीर में या पाकिस्तान में इस तरह कोई सेटअप किया जाए जिससे जो ज़रूरतमंद हैं उनका इलाज हो सके, बिलखसूस अगर हम इलाज की बात करें? एक तो ये सवाल था, दूसरा क्विकली सवाल ये था कि वो क्या चीज़ होती है डॉक्टर साहब जो इंसान को, आपने जो काम किया है, उन जैसे काम करने पर मजबूर कर देती है?
मुझे तो लगता है कि हमारे दिल में जो है, यू नो, अल्लाह, ईश्वर कहें, खुदा कहें
जी,
वो हमारे जो जमीर होता है ना, वो उसी का हिस्सा होता है। तो अगर हम उस जमीर को जगाएं तो इंशाल्लाह हम लोग सब लोग अच्छा ही काम करेंगे। तो वही लगता है कि when you reply to your own conscience and you are guided by your conscience, you will do well. तो अपना ज़मीर से ही वो, उसको हम मुतमईन करना चाहते हैं, वो उसी को हमारी दुआ अल्लाह के लिए और खुदा के लिए, भगवान के लिए यही दुआ है हमारी कि जो हम, हमारे साथ हो सके। वो मैं सोचता हूँ कि डॉक्टर्स का, पर्टिकुलरली इवन नर्सेस का, दे हैव स्पेशल अपॉर्चुनिटी, उनके लिए अपॉर्चुनिटी है कि वो कुछ करे लोगों के लिए, उन्हें अल्लाह ने, भगवान ने उनके लिए ये
मौका दिया है, बिल्कुल सही,
तो वो करे। अगर वो हम मौका गवाएं तो हम अपना चांस गवा देते हैं, और अल्लाह बहुत भारी चांस नहीं देंगे ना, ऐसा लगता है मुझे।
डॉक्टर साहब,
भारी चांस दिया,
कहा गया है कुरान पाक में कि जिसने किसी एक इंसानी जान को बचाया उसने पूरी इंसानियत को बचा लिया।
होली कुरान में लिखा है, डियर,
जी, तो डॉक्टर साहब मैं तो कहती हूँ कि आपने बहुत बड़ा काम किया, और देखिए उनकी बहन के अब दो बच्चे हैं, मतलब एक इंसान को बचाने में और फिर उसकी ज़िंदगी को आगे बढ़ाने में, और ऐसे तो पता नहीं कितने लोग होंगे।
और अच्छा, एक सवाल मैं नासिर साहब से करना चाह रहा था। नासिर साहब, आपकी अगर आप कुछ बोलना चाहें उन सारे डॉक्टर्स को जो हमें सुन रहे होंगे पाकिस्तान और हिंदुस्तान में, तो जो जो काम डॉक्टर रमेश ने आपके लिए किया, कोई कोई उस जैसा पैगाम आप देना चाहेंगे पाकिस्तान और हिंदुस्तान के डॉक्टर्स को?
मैं यही पैगाम और यही गुजारिश करना चाहता हूँ तमाम डॉक्टर साहिबान से या जो भी इस शोबे से वाबस्ता अफराद हैं, कि उनके पास अक्सर ऐसे लोग होते हैं जो बीमारियों की वजह से या जो पैसा खर्च होता है उनकी वजह से मफलूकुल हाल होते हैं, तकलीफ में होते हैं, परेशान हाल होते हैं, तो उनको अगर सीधे मुंह बात भी की जाए तो वो उसके लिए वो उसे भी एक नेमत समझते हैं।
बिल्कुल,
और चाहे कि उसके बाद फिर उनकी मदद की जाए या अखलाक के साथ पेश आया जाए या इलाज के सिलसिले में कोई भी तावन दिया जाए तो वो अपने लिए उस शख्स को मसीहा समझते हैं।
बिल्कुल,
इसलिए डॉक्टर साहिबान को तो बहरहाल अल्लाह तआला ने ये मौका दे दिया है और उस मौका को उनको गंवाना नहीं चाहिए।
लेकिन अफसोस की बात यह कि बहुत से डॉक्टर्स गंवा रहे हैं उस मौके को। अच्छा, हमारे साथ एक कॉलर है अपर दीर से, जाहिर शाह साहब। जी जाहिर शाह साहब,
हेलो, अस्सलाम वालेकुम।
वालेकुम सलाम भाई, खुश
आमदीद। अस्सलाम वालेकुम।
वालेकुम सलाम जी।
मैंने तो ये कहानी सुनी है नासर भाई का, तो ये डॉक्टर साहब ने जितना कुछ किया इनके साथ, उसके बहन के साथ, तो ये सबसे बड़ी बात है। ये कोई मैंने ऐसा आदमी तो पाकिस्तान में नहीं देखा है, जो जितना भी है वो तो अपने पैसों के लिए काम कर रहे हैं, लेकिन इस तरह से जो ये डॉक्टर साहब की बात सुन रहे हैं और ये रेडियो आपकी दुनिया ने आखिरी इलाज कर दिए, ये दोनों को मिला दिए, ये बड़ा खुश हो गया, मैं तो हैरान हो गया। मैंने बोलता ये रेडियो आपकी दुनिया के मैडम साहब हमारे ये दूसरा भाई जो बोल रहा है ये मेरे ख्याल मैंने बोलता ये झूठ बोल रहा है, क्या सर डॉक्टर साहब को डॉक्टर भाई के साथ मिला रहा है, वो तो आप दोनों ने कमाल कर दिया, आखिरी इलाज तो आप लोगों ने कर दिया ना, तो वो मिल गई, मैं इतना खुश हूँ की इतना खुश ईमान से जी मैं बता नहीं सकता हूँ। तो इस तरह से हमारे पाकिस्तान में हमारे डॉक्टर भाई जी ने इस तरह से होना चाहिए।
वैसे मैं एक बात बताऊँ जाहिर साहब,
हल हो जाएगा
जाहिर साहब, पहले तो बहुत शुक्रिया आपने प्यार से आपने फोन किया, लेकिन जैसे डॉक्टर रमेश हैं ऐसे इंसान हर जगह होते हैं और हमारे प्रोग्राम में हम आपको मिलाते भी हैं। हमने आपको पाकिस्तान के एक डॉक्टर हैं रफीक जान साहब, उनसे मिलाया था, जो कि यहाँ से हर साल कैंप लगाते हैं और जाते हैं पाकिस्तान और काम करते हैं लोगों के लिए। हाँ। तो बस दुआ कीजिए कैसे लोगों की तादाद बढ़ जाए। अच्छा, एक और हाजी समीउल्लाह हैं डीजी खान से।
जी हाजी साहब, अस्सलाम वालेकुम।
हेलो, वालेकुम सलाम इमाम भाई, आपको और शहनाज बाजी को बहुत बहुत मुबारकबाद। आप लोगों ने बहुत अच्छा प्रोग्राम शुरू किया है, तो और लगता है कि आप पाकिस्तान और इंडिया में बहुत सारे लोगों को मुसन्निफ बना देंगे।
अच्छा, मजे की बात ये है, हम लोग अभी थोड़ी देर पहले यही बात कर रहे थे कि देखें जो लोग कहानियां लिख के भेज रहे हैं वो कितनी अच्छी कहानियां लिख रहे हैं कि वाकई में वो तो मुसन्निफ लगते हैं।
बिल्कुल।
अच्छा, मैं आपको ये बताऊँ एक बात रमेश पंडित साहब की, कि जो कश्मीर है ना, कश्मीर का इलाका, उसमें जो लोग हैं वो इतनी अच्छी उर्दू इसलिए बोलते हैं कि डॉक्टर साहब आप, मेरा ख्याल है कि आप इसमें ज़्यादा तस्सी भी कर सकते हैं और कुछ ऐड भी कर सकते हैं, कि यहाँ पर फारसी जो ब्राह्मण थे वो फारसी के आलिम हुआ करते थे, तो चाहे उनका ताल्लुक हिंदू मजहब से हो या मुसलमान से हो, उन वो बहुत अच्छी उर्दू और फारसी जानते हैं, और इसीलिए आप देखिए डॉक्टर साहब जो हैं इतने अरसे से मुल्क से बाहर हैं अभी कितनी अच्छी उर्दू बोल रहे हैं, ये सही बात है ना डॉक्टर साहब?
जी शहनाज़
जी, कहिए जरा एक सेकंड।
जी मुतमा शनाज साहबा, वो है हमारे डॉक्टर गालिबन अलामा इकबाल का एक शेर है, खुदा के आशिक तो है हजारों बनों में फिरते मारे, मैं तो उसका बंदा बनूंगा जिसको खुदा के बंदों से प्यार होगा। इबादत यही है खुदा की खिदमत करना।
बिल्कुल,
मैं खुद भी 14 साल रहा हूँ सऊदी अरब में।
अच्छा, तो चलिए हमें आपके
नानी साहब आई हुई थी हज।
अच्छा अच्छा,
मैं मेरी नानी साहब आई हुई थी हज पर, वहाँ उनके साथ था, हम निकले हरम पाक से मीना की तरफ जा रहे थे।
अच्छा,
बाहर एक तकरीबन 80 साल की औरत इंडिया से थी, वो
जी
वो बिछड़ी हुई थी अपने काफले से।
अच्छा,
میرے دو تین خالزاد بھائی تھے, میں تھا, ہم نے ان کو کندھے پہ اٹھایا, چل بھی نہیں سکتے تھے, مینا میں لے آئے, ان کے وہ رسال کو تلاش کر کے ان کے حوالے کیا, اور ہمیں اتنا مزہ, اتنا سکون کبھی بھی نہیں آیا زندگی میں جتنا اس دن ہمیں آیا. ہم نے جتنی کہیں عبادت کی, کہیں روئے, لیکن اتنا سکون نہیں آیا جتنا اس کی عبادت کر کے آیا.
اچھی کہانیاں آپ نے ہمیں لکھ کے,
یہ تو کہانیاں آپ نے ہمیں بھیجنی ہے, تو
ہاں تفصیل سے لکھ کے بھیجی.
جی
ٹھیک ہے,
بس میں تفصیل سے لکھ کر بھیجوں گا انشاءاللہ.
چلیے ٹھیک ہے.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے. مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کرتے 2 لاکھ روپیہ لاؤ, اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
ناصر کچھ کہنا چاہ رہے تھے میرے خیال سے.
ہاں ناصر, لیکن ہم ایک کالر کال لے لیں. ڈاکٹر صاحب ہمارے ساتھ ہیں.
جی جی.
تو ڈاکٹر صاحب آپ کی آواز تو بڑے دور دور تک جا رہی ہے, آپ ذرا ڈاکٹرز کو دیکھیے, لوگ بہت شاکی ہیں. میں ایک کالر عبد القمر کو ثوابی سے لے لوں, اس کے بعد میں چاہوں گی آپ تھوڑا سا کوئی پیغام اگر دیں. عبد القمر صاحب یا بحر القمر یا جی جی, السلام علیکم.
وعلیکم
السلام. وعلیکم السلام بھائی.
میرا نام بحر القمر ہے.
بحر القمر, اچھا جی. اور ثوابی سے
جی,
تو
ثوابی مرغوت سے بول رہا ہوں.
جی جی, تو کیا کہنا چاہ رہے ہیں, کچھ کہیے ہمارے پروگرام کے بارے میں یا پوچھیے ڈاکٹر صاحب سے, کچھ پوچھنا چاہیں تو.
ہاں میں ڈاکٹر صاحب سے بہت متاثر ہوں, اور ڈاکٹر صاحب اگر ایسے ڈاکٹر جو پاکستان میں اگر اور بھی ملے تو مطلب. ہلو
جی جی جی, پاکستان میں میرا خیال ان کے کال کٹ گئی, لیکن ڈاکٹر صاحب یہ سب لوگوں کے یہی جذبات ہیں, تو آپ پلیز کچھ جو ڈاکٹرز ہیں ان کے لیے کچھ کہیے آپ.
ڈاکٹر صاحب آپ کو اپنا فین کلب کھولنا پڑے گا.
نہیں نہیں, یہ تو آپ کی مہربانی ہے اور ان سب لوگوں کی مہربانی ہے جن کے لیے میں کچھ بھی کر سکتا ہوں, اور ان کو ابھی تک یاد ہے, اور دیٹ وہ مجھے بڑا متاثر کیا ہے. لیکن اندر سے یہ پیغام تو دینے کی ضرورت نہیں, میں اس حساب سے بہت چھوٹا آدمی ہوں, لیکن بہت ڈاکٹرز ہیں یہاں پر بھی ہیں, انڈیا میں بھی میں نے دیکھے ہیں, ایون پاکستان میں بھی ہوں گے
بہت ہیں ڈاکٹر
جو بہت بہت میرے, میں کو جانتا بھی ہوں کچھ کو کہ کتنا اچھا کام کرتے ہیں. ایسی بات نہیں ہے, سب لوگ ایک جیسے نہیں ہوتے. تو آج کل ویسے سوسائٹی مٹیریلسٹک ہو گئی ہے, اس کی وجہ سے سب پیسہ دکھتا ہے لوگوں کو بھی اور ڈاکٹرز کو بھی, تو اس کی وجہ سے دقت ہوتی ہے کبھی کبھی, بٹ اوور آل کیا ہے کہ بیسیکلی جس پیشے میں ہم گئے ہیں وہ ویسے ہم پیسے کو پیچھے کریں اور اپنی جو ہماری علم ہے ہم کو اس سے لوگوں کی خدمت کریں, پیسہ تو آئے گا. اینی پروفیشن, جو بھی کوئی آپ پروفیشن اچھی طرح سے کریں گے اس میں تو پیسہ آئے گا, بٹ پیسے کو ہی سینٹر میں رکھنے سے آپ کا باقی سب کچھ چلا جاتا ہے.
بالکل,
اگر آپ اپنے پروفیشن کو آگے رکھیں گے, پیسے بھی ملیں گے, لوگوں کے ایسی دعائیں ملے گی جس کا کوئی پیسہ ہی نہیں, اس کا تو کوئی انمول ہے میرے حساب سے, تو اس کی کوئی ویلیو بیونڈ ویلیو, یو نو, تو اس کے اس کو تو اس حساب سے میں سب سے گزارش کرتا ہوں, جو بھی کوئی سنے میری بات تو اپنی ضمیر کو اپنے دل سے بات کرے, لوگوں کے ساتھ ان کو جتنی مدد کر سکے اتنی کرے, وہ صرف پیسے کی وجہ سے مدد نہ کریں, اپنے علم سے بھی مدد کر سکتے ہیں, اپنے ٹائم سے, اپنے کلام سے اپنے میں کیا کہوں.
بالکل. ڈاکٹر صاحب ایک چھوٹا سوال آخر میں آپ سے میں یہ پوچھوں گی کہ آپ ظاہر ہر دن ایسی کہانیاں سنتے ہوں گے, آپ کا پروفیشن ہی وہ ہے, لیکن کیا آپ تصور کر سکتے تھے کہ 27 سال بعد ایک شخص جو اس وقت ٹین ایجر تھا, یہ چھوٹے لڑکے تھے سید ناصر ندیم اس وقت, وہ آپ کو اتنی محبت سے 27 سالوں تک ہر دن یاد کرتا ہوگا؟
نہیں, ایسا میں نے سوچا نہیں تھا. بیکاز ہم لوگ نا تو میرے میں ابھی آیا کلینک سے, تو میں نے آج دن میں پتہ نہیں 40-50 پیشنٹ دیکھے. تو ہم اپنا کام کرتے ہیں, اتنا نہیں سوچتے کہ وہ میرے کو پھر بعد میں کچھ واپس دے گا.
آپ کام کر کے آگے بڑھ جاتے ہیں.
ہاں, ہم اپنا کام کرتے ہیں, پروفیشنل, اس میں جس میں کسی کو ہماری ضرورت پڑے پروفیشنلی, اور ادروائز کہیں ہم لگ سکتا ہے کہ کچھ آؤٹ آف پروفیشن سے تھوڑا ہیلپ کریں تو وہ بھی کرتے ہیں, لیکن ہم یہ نہیں سوچتے ہیں کہ بس وہ زندگی بھر میری یاد کرے یا کچھ کرے, وہ تو دیٹ از ناٹ فیئر.
نہیں, میرا مطلب یہ کہ اس آپ,
بٹ آئی ایم اوور ویلڈ, آئی تھنک آئی مسٹ بی ویری آنےسٹ, کشمیر بہت دقتوں سے گزرا ہے, ہم وی آل ہیو گون تھرو سم ڈیفیکلٹ ٹائمز, اینڈ اس حالات میں بھی اتنی محبت سے اور اتنے پیار سے ہمارے ساتھ ہماری یاد کسی کو آئے رکھے, اور وہ کہہ رہے تو بہت زیادہ لوگ ہیں, تو میں تو اور بھی ہمبل ہو گیا ہوں. تو میں آپ کا بھی شکریہ ادا کرتا ہوں, ان کا بھی شکریہ ادا کرتا ہوں, اور جو بھی کبھی میرا یاد مجھے کرے اور میرے لیے کچھ دعا کرے, میں ان کا تو اور بھی بہت شکریہ کرتا ہوں.
تو اب ہمیں اتنے اچھے سے ڈاکٹر مل گئے ہیں, تو ہم آئندہ پروگراموں میں تکلیف دیں گے آپ کو. میڈیکل کے بھی ہمارے پروگرام بہت سے ہوتے ہیں. ڈاکٹر صاحب بہت شکریہ آپ کا, سید ناصر ندیم صاحب آپ کا بھی بہت شکریہ. تو سامعین, یہ تھے ڈاکٹر رمیش پنڈیتا جو کویت سے تھے ہمارے ساتھ, ناصر ندیم صاحب کشمیر شوپیاں کشمیر سے تھے, اور اب چلتے ہیں ہم ایک پرومو کی جانب.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا, 12 سال کا تھا, تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے, پیسہ کرنٹ لگاتے ہیں.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو, ٹیلی ویژن اور ویب پر سنوائیں گے.
ہر ماہ 3 منتخب کہانیوں پر بڑے انعامات دیے جائیں گے, لیکن پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کر کے 2 لاکھ روپے لاؤ, اپنے بچیاں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد, پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 اور 1539 کلو ہرٹز پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
تو عمران, اب ہم چلتے ہیں اگلی کہانی کی طرف, اور یہ ہے ماسٹر دانا تس. میرا خیال ہے کہ ان کے نام کا تلفظ یہی ہے, انہوں نے خود ہمیں بتایا کہ ان کا ایک لیٹن ہے یہ نام, ماسٹر دانا تس صابر, اور یہ ہیں چک نمبر 500 فرانسس آباد شورکور سے انہوں نے لکھا.
یعنی ایک پاکستانی ہے جن کا لاطینوی نام ہے.
جی ہاں, یہ کرسچن پاکستانی ہے.
زبردست,
تو لاطینوی نام ہے.
مگر یہ ہمارے ساتھ فون پہ کیوں نہیں ہے ہمارے ساتھ؟ یہ
بھائی, میں کچھ دن میں اپنا نام کولمبس نے تو امریکہ ڈھونڈا تھا, میں لوگوں کو ڈھونڈتی رہتی ہوں. میں نے ماسٹر صاحب کی تلاش میں شورکورٹ کے چرچوں سے تو رابطہ کر لیا, اور ایک ہم ملے مسیح صاحب, ایک برادر مسیح, ان کو دے بھی دیا کہ بھئی ان کو تلاش کر دیں. اب وہ ان کو تلاش کریں گے, اور جب دیں گے, میں بہت چاہتی ہوں, کیونکہ ماسٹر صاحب جو ہیں اب 80 برس کے ہیں.
اگر ماسٹر صاحب آپ سن رہے ہیں تو پلیز آپ اپنا فون نمبر ہمیں روانہ کر دیجئے.
بالکل, یا اپنے کسی پڑوسی کا کر دیں, ہم آپ کو ڈھونڈ نکالیں گے کسی کا بھی نمبر. تو چلیے, ثاقب کی آواز میں ہم نے کہانی ریکارڈ کی ہے, تو ہم ماسٹر صاحب کی کہانی سنتے ہیں.
یہ سن 1958 کی بات ہے. صوبہ سندھ کے شہر سانگڑ میں میری تعیناتی ایک پرائمری اسکول میں ہوئی. میں نے وہاں ایک بچے کو جس کی عمر تقریباً 8-9 سال تھی ٹیوشن پڑھانا شروع کی. ये बच्चा मुकामी मजिस्ट्रेट का सबसे छोटा बेटा था जिसका नाम सलीम रजा था। वो स्कूल नहीं जाना चाहता था। घर वालों ने शर्म महसूस करते हुए प्राइवेट ट्यूशन पर मेरे पास भेजना शुरू कर दिया। 1958 में जब गर्मियों की छुट्टियां हुई तो स्कूल बंद हो गए और इस बच्चे के भाई हमारे स्कूल में आए। सलीम रजा को घर में आकर ट्यूशन पढ़ाने के लिए कहा गया, सो मैंने मंजूर कर लिया। दूसरे दिन मुकर्ररा वक्त पर मैं इनके बंगले पर गया और ट्यूशन पढ़ानी शुरू कर दी। पढ़ाई क्या थी, बुनियादी उर्दू कायदा, गिनती, हिसाब, पहाड़े वगैरह। मैं 3-4 दिन तक बंगले पर जाता रहा लेकिन सलीम रजा पढ़ाई की तरफ तवज्जो नहीं देता था, लापरवाही करता। इस तरह मैंने सोचा कि यह बच्चा आला अफसर का बेटा है और घर में नहीं पढ़ सकता क्योंकि इसको पढ़ाई का माहौल यहाँ पर नहीं मिलता, तो मैंने सलीम रजा को पढ़ाने से इनकार कर दिया। वालदैन, बहन भाई सब हैरान हुए कि क्यों मास्टर ने सलीम रजा को पढ़ाने से इनकार कर दिया है। मुझसे इनकार की वजह पूछी गई और बार बार पूछी गई। आखिर मुझे बताना पड़ा कि मैं इधर आपके बंगले पर नहीं पढ़ा सकता, अगर आप लोगों ने यह ज़रूर पढ़ाना ही है तो इसको मेरे घर पर मुकर्ररा वक्त पर भेजें। तो वालदैन और बहन भाइयों ने कहा कि ठीक है, हमें कोई एतराज़ नहीं, कल से सलीम रजा आपके घर पर आकर पढ़ा करेगा। दूसरे दिन नौकर के साथ सलीम रजा मुकर्ररा वक्त पर आ गया और देखा कि सब बच्चे नीचे चटाई पर बैठे हैं और मास्टर साहब एक कुर्सी पर, और कुर्सी के साथ एक छड़ी भी रखी हुई है जिससे सबक ना याद करने वाले बच्चे को सज़ा मिलती है। तो इस तरह सब बच्चे बारी बारी आते और पुराना सबक सुनाते और नया सबक लेते। तो सलीम रजा को ये माहौल देखकर बड़ी हैरानी हुई। तो इस तरह आखिर में मैंने सलीम रजा को भी बुलाया और सबक दिया और कहा कि कल ये सबक याद करके आना। इस तरह पढ़ाई का यह सिलसिला चलता रहा और कई बार दूसरे बच्चों को सबक ना याद करने पर सज़ा मिली तो सलीम रजा को भी सज़ा मिली। लेकिन इस बच्चे ने घर जाकर सज़ा के बारे में नहीं बताया कि आज मुझे सज़ा मिली है। बाहर कैफ सबक बाकायदगी से याद करता रहा और वक्त के साथ साथ होनहार होता गया। फिर एक दिन उसके भाई मेरे पास आए तो बड़ी मासूमियत से पूछा कि जनाब मास्टर साहब, सलीम रजा को आपने क्या जादू कर दिया है कि हमें तंग करता है कि मुझे सबक याद कराएं वरना मुझे सज़ा मिलेगी। तो बंदे ने कहा कि क्या आप लोगों को कोई तकलीफ होती है सबक याद करवाने में? यही एक जादू था जो आपके बंगले पर नहीं चल सकता था क्योंकि सलीम रजा को वहाँ माहौल नहीं मिलता था। किस्सा ये कि सलीम को मैंने इब्तदाई उर्दू पढ़ाई, जेर जबर पेश की आवाज़ें सिखाई जिससे सलीम खुद लफ्ज़ जोड़ जोड़ के पढ़ने लग गया और लिखने भी लग गया, और फिर 1 से 100 तक गिनती, 20 तक पहाड़े, और इस तरह ये बच्चा दिन दुगनी रात चुगनी तरक्की करता गया। बहुत कोशिश करता और मैं खुश होता। फिर मैंने उससे 3री और 4थी जमात का निसाब पढ़ाना शुरू कर दिया। 4थी जमात का कोर्स किताबें, उर्दू, हिसाब, तारीख, जुग्राफिया, गिनती, 1 तलाक, 1 दहाई, 1 सैकड़ा हज़ार, 10 हज़ार लाख, 10 लाख, तो ये बच्चा खुदावंद की मदद से बढ़ता ही गया। तो जब मैंने देखा कि सलीम 4थी का सबक याद कर चुका है तो हमारे स्कूल के सालाना इम्तिहान जनवरी फरवरी के महीने में होते थे। तो बंदे ने इसके वालदैन, बहन भाइयों और अपने प्रिंसिपल से ये सब हकीकत बयान की और सलीम का टेस्ट लेकर उसे अपने स्कूल के सालाना इम्तिहान में बिठा दिया जिसमें यह सलीम रजा दूसरे दर्जे में कामयाब करार पाया और उसे 4थी पास सर्टिफिकेट मिल गया और फिर यह दूसरे हाई स्कूल में जमात पंजुम में दाखिल हो गया। आज ये बच्चा सलीम रजा कई डिग्रियां हासिल कर चुका है, एक ऐसा बच्चा जो पढ़ना नहीं चाहता था। मैंने अपने गांव फ्रांसिसाबाद चक नंबर 500 की 7 साला तारीख लिखी है जिसका नाम सहराए गुलदस्ता भूल का फूल है। गुज़श्ता 3 साल से मैंने ये तारीख गिर्दोनवाह के बुजुर्गों की मदद से 100 साल के दौरान ये पर लिखी है जिसमें कोई जमा तफरीक नहीं रखी क्योंकि तलवार और तारीख किसी को माफ़ नहीं करती। तलवार का काम है कि काट देना, चाहे अपना हो या पराया, और इसी तरह तारीख भी किसी को माफ़ नहीं करती, हालात अच्छे हों या बुरे। लेकिन मैं गरीबी के 22 तारीख शाया नहीं करवा सका और साथ ही मैंने अपने मजहब ईसाइत के बारे में पढ़ा और इल्हामी किताब बाइबल मुकद्दस का थोड़ा बहुत मुताला किया। मैं खुदा के कलाम को समझता हूँ जिस पर मजहबी रंग और दुनियावी सियासत को समझते हुए शेर व शायरी भी लिखी है, ये भी बग़ैर शाया हुए मेरे पास कलमबंद मौजूद है। अब मैं खुदावंद से दुआगो हूँ कि खुदावंद मुझे तौफीक दे कि मैं अपनी लिखी हुई ये तमाम चीज़ें शाया करवा सकूँ। शायद उम्मीद करता हूँ कि वॉइस ऑफ अमेरिका की वसासत से ये काम होगा।
तो ये कहानी थी और ये साकिब हैं, गुमान मत कीजिएगा कि जो हमारे 80 साला बुजुर्ग हमारे कहानीकार हैं उनके टेलीफोन ना मिलने की वजह से।
आप ये करती कैसे हैं आप? आई मीन ये जो आपको लोग मिलते नहीं हैं और उनकी इन्फॉर्मेशन नहीं होती है तो किस तरह से ढूंढती हैं आप इनको?
भाई جیسے ڈاکٹر رمیش جیسے لوگ تو آپ کو پتا ہے خود آپ بھی ماہر ہیں, گوگل زندہ باد. لیکن
گوگل پہ بھی بندہ کتنا گوگل کتنا سرچ کرے گا,
گھنٹوں گھنٹوں. ڈاکٹر صاحب کو میں نے بڑی مشکل سے ڈھونڈا ہے, کیونکہ ڈاکٹر صاحب کی تصویریں ہر جگہ مسکراتی ہوئی نمودار ہو جاتی تھیں, نہ کہیں ٹیلی فون نہ ان کے ہاسپٹل کا کانٹیکٹ. مطلب کینسر سینٹر ہے اور انہوں نے کہیں اپنا ویب سائٹ نہیں دے رکھا فون نمبر کے ساتھ. تو خیر پھر میں نے ان کی وزارت کو کویت کی فون کیا, وزارت والوں نے مجھے ایک لائبریری میں ملایا, لائبریری والوں میں ایک اچھی سی خاتون تھیں, انہوں نے ایک اور خاتون کے پاس بھیجا, پھر ان خاتون نے مجھے کہا کہ اچھا میرا خیال ہے میں ڈاکٹر رمیش کو جانتی ہوں, تو اس طرح میرا
wow.
تو چلیے اب ہم اپنے کالرز کو لے لیں.
بالکل.
اسلام الدین صاحب پشاور سے. جی اسلام الدین صاحب السلام علیکم.
السلام علیکم.
جی آپ کا فون بار بار کٹ رہا ہے تو میں نے کہا پہلے آپ سے بات کروں. جی
ایک مرتبہ تو وہ لائن کٹا ہوتا.
جی
پھر میں نے بلایا.
تو کچھ کہیے.
اصل میں مطلب کہ آپ نے اور عمران صاحب نے آدم علیہ السلام کے سچے بیٹے اور بیٹی ہونے کا حق ادا کیا ہے.
او بہت بہت شکریہ آپ کا, بہت بڑی بات آپ نے کہہ دی. تھینک یو سو مچ.
پورے جو انسانیت کو ملانا, جس میں سب سے تعلق ہو, مشرق میں ہو یا مغرب میں ہو, جنوب میں ہو, شمال میں ہو, جہاں بھی ہو, ان کو آپس میں ملانا. اور دوسری بات یہ ڈاکٹر صاحب کی بات ہے, ڈاکٹر صاحب ہو یا کس شعبے سے تعلق ہو, ہر آدمی کو چاہیے کہ جو مظلوم لوگ ہیں ان کی جتنا ان سے ہو سکے مدد کرے, تاکہ دنیا میں بھی ان کے سامنے آ جائے گا وہ کام, آخرت کے اندر بھی ان کے سامنے آ جائے گا.
جی اس سارے کام کا ویسے سب سے زیادہ ثواب اس سارے کام کا شہناز آپا کو جائے گا, کیونکہ سارا کام وہ کرتی ہیں, میں تو صرف اپنا منہ چلا رہا ہوں یہاں بیٹھ کے.
نہیں
آپ کے بھی بڑا ہاتھ ہے, اللہ تعالیٰ آپ کو بھی جزائے خیر عطا فرمائے, ان کو بھی جزائے خیر عطا فرمائے. لیکن یہ اپنے انسانیت کو ملانا, ان کے اندر محبت ڈالنا, یہ سب سے اہم کام ہے.
اسلام الدین صاحب میں ایک بات کہوں, میں جو بات میں سمجھتی ہوں کہ ہم سب کو سیکھنی چاہیے ان کہانیوں سے, مثلا ڈاکٹر رمیش پنڈتا جو ہیں ان کا تعلق ظاہر ہے کہ ہندو مذہب سے ہے, سید ناصر ندیم جو ہیں وہ مسلمان ہیں. تو اس سے ہمیں یہ سبق سیکھنا چاہیے کہ جو انسانیت ہے وہ مذہب کی محتاج نہیں ہے.
بالکل.
اور ہم انسانوں کو ایک دوسرے کو سے محبت کرنی چاہیے ان چیزوں سے بالا تر ہو کر, مطلب کہ کون اس کا مذہب کیا ہے, نسل کیا ہے. تو چلیے بہت شکریہ اتنی اچھی سی باتیں کہنے کا. اور ڈاکٹر فرید اللہ صدیقی صاحب کراچی سے. جی ڈاکٹر صاحب السلام علیکم.
جی شہناز صاحب السلام علیکم.
جی وعلیکم السلام ڈاکٹر صاحب.
اور عمران صدیقی صاحب کو بھی میرا سلام پہنچے.
وعلیکم السلام. جی بہت بہت شکریہ آپ نے فون کیا.
جی میں مجھے غالباً میرے نام سے آپ یاد آ گئے ہوں گے, مجھے میں یاد آ گیا ہوں گا.
بہت اچھی کہانی آپ نے سنائی تھی, ابھی تو میں جوان ہوں.
جی 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 آپ کے وہ آپ کے جو بس کے تجربات تھے وہ مجھے یاد ہیں.
جی جی شکریہ. میں یہ کہنا چاہ رہا تھا شہناز صاحب
جی
کہ اور آپ لوگوں نے خود ہی آپس میں بات چیت کر کے میرے جو اس کو جو سوال میرے اندر پک رہا تھا اس کا جواب دے دیا کہ آپ نے رمیش صاحب کو ڈھونڈا کیسے. لیکن یہ کمال ہے کہ آپ نے کہاں 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 ملا کے کس طرح ان کو تلاش کر لیا, بڑی ہی خوشی کی بات ہے. اور یقین مانیے یہ اس قسم کی کہانیاں آپ تو نہ صرف کہانیاں سنا رہے ہیں آپ لوگ, بلکہ آپ تو ایک بہت بڑا نیک کام کر رہے ہیں کہ بھولے ہوئے بسرے ہوئے لوگوں کو, بھٹکے ہوئے لوگوں کو اور بچھڑے ہوئے لوگوں کو ملا رہے ہیں.
بس جب بھی ممکن ہوتا ہے ہم کرتے ہیں ایسا یا کسی کا کام. لیکن اس کے لیے ڈاکٹر صاحب یہ لوگوں کی لوگ ہماری یہ بات نہیں سمجھ رہے. بہت سے لوگوں نے ہمیں اپنے مسائل لکھ کے بھیجے ہیں, جیسے کسی کا کیس ہے یا کچھ, اور ہمیں بہت دلی ہمدردی ہے اور فکر ہے ان لوگوں کی. لیکن آپ جانتے ہیں کہ یہ ہمارے بس سے باہر ہیں یہ کام. لیکن اگر ہمیں کہانی ملے اور وہ کہانی ان سینکڑوں کہانیوں میں منتخب ہو, کیونکہ ظاہر ہے وہ بڑی امپریسو کہانی ہوگی, اس کے بعد ہم یہ وعدہ کرتے ہیں لوگوں سے کہ ہم کچھ نہ کچھ, ہے نا عمران, کسی نہ کسی طرح.
آپ یقین کر رہی ہیں بہت کچھ, صرف وعدہ نہیں کر رہی بلکہ آپ وعدہ نبھا بھی رہی ہیں.
شکریہ ڈاکٹر صاحب بہت آپ کا.
یقین مانیے. اچھا ایک چیز میں آپ سے پوچھنا چاہ رہا تھا کہ کیا جو کہانی لکھ کے بھیجی جاتی ہے کہ کسی ایک شخص کی صرف ایک ہی کہانی نشر کر سکتے ہیں؟
جی ہاں ڈاکٹر صاحب, اس کی وجہ میں بتاؤں, آپ کی مجھے کئی کہانیاں ملی ہیں, اچھی بھی تھیں. اس میں ہم بچی کی کہانی جو ہے میں بات کروں گی آپ سے, آپ نے ایک بچی کی کہانی بھیجی ہے. لیکن ہم آپ کی کہانی یا ہمارے جتنے سننے والوں کو منتخب ہم نے کیا, سبھی دو تین چار پانچ کہانیاں لکھ کے بھیج رہے ہیں. لیکن یہ باقی لوگوں سے ناانصافی ہو جائے گی, کیونکہ ہمیں بہت کہانیاں مل رہی ہیں.
مگر ڈاکٹر صاحب
میں کہانی کا ذکر نہیں کر رہا تھا عمران بھائی, میں یہ کہہ رہا تھا میری نواسی ہے اور اس نے کنٹینیوس پانچویں کلاس میں اس وقت ہے, اس نے کنٹینیوس فرسٹ پوزیشن حاصل کیا, ہائیسٹ مارک دیا اپنے. اس کی کہانی میں نے چڑیا کی محبت کے اوپر لکھی.
ہاں بہت اچھی تھی. میں آپ سے بات کروں گی ڈاکٹر صاحب.
اگر وہ آپ کی نواسی کی آواز میں کہانی ہمیں مل جائے نا ڈاکٹر صاحب,
آواز میں ریکارڈ کروں گا. اگر آپ مجھے پہلے بتا دیں گے تو میں اس کو بلا لوں گا, اور وہ بڑی بے چین ہے.
بس ضرور
آپ کی آواز سن چکی ہے, کہنے لگی ہائے اللہ مجھے کب بلائیں گے, ہائے اللہ مجھے کب بلائیں گے.
ڈاکٹر صاحب بہت جلد, بہت جلد, اور بہت شکریہ آپ کا. اور ہمارے ساتھ مرید خان ہے میاں والی سے, جلدی سے ان کا سوال لے لیں.
جی جی
جی
السلام علیکم جناب.
وعلیکم السلام نوریہ خان صاحب.
بول رہا ہوں جناب.
جی السلام علیکم جی, کیسے طبیعت آپ کی؟
جو آپ کام کر رہے ہیں نا, یقین کرو کہ یہ ہماری حکومتوں نے نہیں کیا, یہ پتہ نہیں آپ کو پتہ نہیں خدا کی اسپیشل مہربانی ہے آپ پر, کہ ایسے ایسے کام کر رہے ہیں جو سوچ نہیں سکتے. ہم گاؤں کے رہنے والے لوگ ہیں, جب آپ کو سنتے ہیں حیران ہو جاتے ہیں. خدا کرے کہ آپ کا جو ہے یہ جو کام آپ کریں خدا ہی صلاح دے گا. میں عرض کرتا ہوں کہ یہ جو 8 بجے کا پروگرام ہوتا ہے جناب خبر ان دا نیوز, ان کو 12 بجے اسی کو دوبارہ لگایا کریں, تاکہ جو لوگ نہیں سن سکتے دوبارہ سنیں. میں ڈاکٹر شرور صاحب کو بہت بہت سلام پیش کرتا ہوں جو فرشتہ سیرت ہیں, اور پاکستانی ڈاکٹروں کو, دوسرے ڈاکٹروں کو بھی عرض کروں گا کہ ان کی نقل کریں اور غریبوں کا خیال کریں. غریب جو ہے وہ یاد کرتے ہیں, قیامت تک یاد کرتے ہیں, بھولتے نہیں ہیں مسیحا کو.
جو گاؤں دیہات میں لوگ ہیں سر, ان کی وجہ سے شہروں کے لوگوں کی زندگیاں چل رہی ہیں, تو گاؤں دیہات کے لوگ بالکل پیچھے نہیں ہیں.
ان کے دیکھو نا جی, شہر والے ہم شہر والوں کے چوکیدار کرتے ہیں, ان کے گھر کے کام کرتے ہیں, ان کے آیا بن کر ہم کام کرتے ہیں, ان کے جھاڑو دیتے ہیں, ان کے جو ہے نا سارے کام کرتے ہیں, چوکیدار کرتے ہیں, کلرکی کرتے ہیں, ان کے جو ہے نا سب کام.
نہیں مرید خان صاحب, میں یہ کہوں گی یہاں پہ کہ یہ سارے کام تو شہروں کے لوگ بھی کرتے ہیں, کیونکہ شہروں میں رہنے والے سب لوگ امیر نہیں ہوتے, شہروں میں بڑے غریب لوگ بھی رہتے ہیں. لیکن عمران نے جو بات کہی وہ یہ تھی کہ بنیادی طور پر جو دیہات ہیں وہ خوراک اگاتے ہیں,
وہ چلا رہے ہیں ملک کو.
جناب دیکھنا, خوراک ہم پیدا کرتے ہیں, لیکن ہمیں خوراک جو ہے نا وہ ہمیں معاوضہ سے نہیں ملتا, وہ تیسرا آدمی کھا جاتا ہے, کسان تو بیچارہ جو ہے بیٹھ جاتا ہے اسی طرح.
بس یہی دعا کیجیے ہماری میری کہانی جو ہے وہ بھی اس بات کی ایک چھوٹی سی کوشش ہے.
اب ہم کسانوں پہ بھی پروگرام کریں گے انشاءاللہ آگے جا کے, آپ فکر نہیں کریں.
ایک گاؤں پہ پروگرام کریں گے,
بالکل کریں گے. ہم ایک ایک گاؤں کو اٹھا کے اسپانسر کریں گے.
ہاں
جس طرح یہاں بولتے ہیں نا اسپانسر ہائی وے, ہم بولیں گے اسپانسر گاؤں,
اور ایک ماڈل گاؤں کیسے.
بالکل, بڑا زبردست آئیڈیا آپ نے بنا دیا,
تو کسی وقت کریں گے.
ہر دم رواں ہے زندگی, وائس آف امریکہ واشنگٹن سے ہر جمعے کو نشر ہونے والا پروگرام. اس پروگرام میں ہم آپ کی ملاقات کراتے ہیں زندگی کے مختلف شعبوں میں کامیاب پاکستانی امریکیوں سے.
لوگ زیادہ تر صادق حسین صاحب کو ایک خطاط کی حیثیت سے جانتے ہیں, انہیں یہ نہیں معلوم کہ ہندوستان میں صادق حسین صاحب کا کتنا کام ہے, انہیں یہ نہیں معلوم کہ ابوظہبی کے پاور ہاؤس میں صادق حسین صاحب کا کتنا بڑا میورل لگا ہوا ہے, انہیں یہ نہیں معلوم کہ صادق حسین صاحب کا کام آسٹریا میں کتنا ہے, یا سوئٹزرلینڈ میں کتنا ہے, یا فرانس میں کتنا ہے, یا انگلینڈ میں کتنا ہے, حتیٰ کہ کینیڈا اور امریکہ میں بھی ہماری صادق حسین فاؤنڈیشن نے ان کے کام جو ہیں وہ دریافت کیے ہیں اور پھر انہیں کیٹلاگ کیا ہے. اور یہ پہلی دفعہ ہے کہ اگر ہماری کتاب پاکستانیوں کی نظر سے گزرے گی تو وہ یہ دیکھیں گے کہ صادق حسین کا باہر کے ملکوں میں کتنا کام.
آپ کو پتا ہے یہاں پریزیڈنٹ کوئی بھی رول پاس کر دے وہ جب تک کانگریس پاس نہیں کرتی وہ اپروو نہیں ہوتا, تو جو لیوریج ہے ان سینیٹرز اور کانگریس مین کے ساتھ وہ بھی آپ کہہ لیں کہ بیک گراؤنڈ میں ہمارے ذہن میں ہوتا ہے کہ ان کے ساتھ ریلیشن شپ ڈیولپ کر کے وی کین گیٹ سم تھنگ فار دی کنٹری آلسو, پاکستان کے لیے. تو یہ بھی ایک بہت بڑی چیز ہے جو اس مسلم کاؤنسل کے مقاصد میں شامل ہے.
ہر دم رواں ہے زندگی, وائس آف امریکہ واشنگٹن سے ہر جمعے کو نشر ہونے والا پروگرام. ہمارے مہمانوں سے فیس بک پر سوال پوسٹ کرنے کے لیے ہمارا لنک ہے facebook.com/ہردم رواں ہے زندگی. پیشکش یاسمین جمیل.
اچھا تو ہم لیتے ہیں چترال سے, ہمیں کہانی بھیجی ہے اور بھیجنے والے ہمارے ساتھ ہیں علاء الدین عرفی صاحب. یہ دیکھو عمران, یہ ان کا وہ ہے,
ان کی کتاب
ہے
جی.
اور اس کا نام عرفی صاحب, اس کا نام کیا ہے آپ کی شاعری کا, میں پڑھ سکتی ہوں اردو میں لکھا ہے, ہجر وچے وسال, یا ہجر میں وسال اس کا, وچے پنجابی والا وچے, وچے کا کیا مطلب ہے؟
ہجر کا مطلب جدائی ہے اور وصال کا مطلب ملاقات.
نہیں, جو درمیان میں وچ ہے اس کا کیا مطلب ہے؟
وچ پنجابی کا
لفظ ہے, پنجابی بیچ میں. جی کہیے. اچھا علاء الدین عرفی صاحب
جی,
جی کہیے.
ہجر وصال, یہ وا جو حرف عطف ہے یہ کھوار زبان میں اور کے لیے استعمال ہوتا ہے.
اچھا,
جدائی اور ملاقات.
اوہ کیا بات ہے سر.
اچھا پہلی ہمارے کہانی کار ہیں جو کہ چترال کی جو زبان ہے کوہاری, اس میں انہوں نے کتاب لکھی ہے. ان کا نام ہے علاء الدین عرفی صاحب, اور ہمارے ساتھ ایک کالر بھی موجود ہیں ولی خان چترال سے. ولی خان آپ لائن پہ رہیے, کیونکہ چترال کے بارے میں ان کی کہانی ہے, لیجیے سنتے ہیں.
جی میری چچی محترمہ بہت ہی نیک سیرت خاتون ہیں,
وہ کہتی ہے کہ بیٹا آپ کی پیدائش سے چند روز قبل میں نے ایک خواب دیکھا، ایک سفید ریش نورانی چہرہ نظر آ کر مجھے یہ مجھتے سنایا کہ آپ کے دیور کے ہاں بیٹا پیدا ہوگا، اس کا نام یہ رکھنا۔ اور ایسا ہی ہوا، وخان کی وہ پٹی جو پاکستان کو روس سے جدا کر اس سے بالکل متصل ترجمیر چوٹی کے دامن وادی تریج میں میری پیدائش ہوئی۔ یہ بہت ہی بیک ورڈ ایریا ہے، یہاں کے نوجوانوں کو صحت مند مشائل کے مواقع میسر نہیں، اچھے تعلیمی ادارے نہیں، کھیل کے میدان نہیں، دارالمطالعہ نہیں، ٹیلیفون نہیں، انٹرنیٹ نہیں۔ یہی وجہ ہے کہ یہاں کے عام نوجوانوں کے صرف دو مشائل ہیں، ایک منشیات ہے اور دوسرا شکار۔ 10-12 سال کا بچہ بھی شکار کی عرض سے بندوق لیے گھومتا پھرتا آپ کو دکھائی دے گا۔ ماہ فروری سے اکتوبر تک مرغابیوں اور فاختوں کی بے دردی کے ساتھ شکار ہوتا رہتا ہے۔ جب میرا سکول کا زمانہ آیا تو مجھے روزانہ 4 گھنٹے کی مسافت طے کرنا پڑتا تھا، لیکن میری خوش قسمتی سمجھیے کہ بچپن سے میں خواب دیکھتا، ایک خلوص و محبتوں کا پیکر انسان نظر آتی اور مجھے اکثر 3 نصیحتیں کرتی۔ پہلا یہ کہ منشیات سے دور رہنا، یہی وجہ ہے کہ میں نے زندگی میں کبھی سگریٹ نسوار کو ہاتھ نہیں لگایا۔ دوسری نصیحت یہ کرتی کہ شکار مت کھیلنا، اور میں ایک بہترین نشانہ باز ہونے کے باوجود کسی جانور کا شکار نہیں کیا۔ ہاں البتہ ایک دن میں سکول سے گھر آ رہا تھا تو میں نے دیکھا کہ چند پرندے راستے پہ بیٹھے ہوئے ہیں، تو میں نے بالنگ کے انداز میں ایک پتے تھرو کیا جس سے 2 پرندے مر گئے، اور اس کا افسوس آج تک مجھے ہو رہا ہے۔ تیسری یہ کہ قلم کرتاس سے اپنا رشتہ مضبوط رکھنا، اللہ کے فضل سے آج میں کھوار زبان و ادب کا ایک صاحب کتاب رائٹر ہوں، اور جہاں کھوار زبان بولی اور سمجھی جاتی ہے مجھے توقیر و بغت کی نگاہ سے دیکھا جاتا ہے۔ اب اصلاح معاشرہ کے لیے میری کوششیں کچھ ایسی ہیں کہ میں نے ایک ادارہ بنا رکھا ہے جو کہ منشیات کی روک تھام، جنگلی حیات کے تحفظ اور جدید علوم کی طرف یوتھ کی توجہ کو مبذول کرنے کے سلسلے میں کام شروع کی ہے۔ اس کی وساطت سے ہم مختلف قسم کے سیمینار، دیگر ثقافتی ادبی پروگرامات منعقد کرا کے خوشگوار ماحول میں نوجوانوں کو اپنا پیغام کنوے کرتے ہیں اور انہیں اپنا ہم خیال بنا لیتے ہیں۔ خدا کا فضل و کرم ہے کہ سینگلوں نوجوان منشیات چھوڑ کر اس کے خلاف کام کرنے کا عہد کرتے ہوئے ہماری معاونت کر رہے ہیں۔ مزید بران میں نے اپنا جو دریا کے نشیبی اور پہاڑی ایریاز ہیں ان کو پناہ گاہ بنا رکھا ہے جہاں شکار کھیلنا ممنوع ہے۔ نیز ان جگہوں میں تالاب اور مخصوص پودے لگا کر جنگلی حیات کے لیے ایک پرسکون ماحول میسر کرنے کا سوچ رہا ہوں۔ مجھے امید ہے کہ ہمارے سامعین ہماری ان کاوشوں کے متعلق اپنی قیمتی آرا، مشوروں اور سرپرستی سے ہمیں نوازیں گے۔ میں آپ کو یہ عرض کروں گا کہ نا انسان قوم کی رلن کیا دکوین خفصی کیا بو اکران پان کرلی۔ ترجمہ اس کا کچھ اس طرح ہے کہ انسان جب انسانی اقدار کھو دیتا ہے تو کیا نہیں کرتا، یہاں تک کہ وہ مخصوم پرندوں کو پنجرون میں قید کر لیتا ہے یا انہیں جان سے مار ڈالتا ہے۔ اور دوسرا شعر میں آپ کو یہ عرض کروں گا کہ یہ کائنات حسنا ای مخصوم و جان زوٹی کو سیاد و پورا بویان تیر و جے کمان و شوق۔ ترجمہ اس کا میں اس طرح عرض کروں گا کہ یہ جانور، یہ پرندے، یہ ہماری حسین کائنات کی حسن ہے، لیکن صیاد اپنی تیر و کمان کی شوق کو پورا کرنے کی عرض سے حسن کائنات کو ٹھیس پہنچا رہا ہے اور مخصوم پرندوں کا جان لے رہا ہے۔ یقیناً ایسا نہیں ہونا چاہیے۔
بہت
بہت زبردست۔
تو ہوا ہے کنا،
بھئی کچھ تو کہیے نا،
کہو نہ کہو
کچھ تو چاہو،
کم میں بگوش نا،
کچھ کہیے نا،
اپنے سوالات کے ساتھ اس پروگرام میں زیادہ سے زیادہ شرکت کریں، ہمارے ماہرین آپ کے سوالوں کے جواب دیں گے۔ ہمارا یہ پروگرام پاکستان میں ہفتے کی رات کو 10 سے 11 بجے تک پیش کیا جاتا ہے۔ آپ ہمارے ٹول فری نمبر پر مفت کال کر سکتی ہیں، نمبر نوٹ کر لیجیے 0800-777-899۔ हफ्ते की रात 10 से 11 बजे तक फोन कीजिए 0800-777-8789। प्रोग्राम है
उर्फी साहब, मैं एक जल्दी से आपसे सवाल पूछ जा रहा था कि आप लाइन पर हैं?
उर्फी
साहब जी, मेरा एक आपसे सवाल पूछ जा रहा था कि ये जो आप बता रहे हैं, मेरी तो दुआ ये है कि शहरों में भी इस तरह से लोग करना शुरू कर दें, क्योंकि जो मुझे आखिरी याद है मेरा अपना शहर कराची, उसमें जो जानवरों के साथ हो रहा था वो बड़ा जुल्म हो रहा था। मगर ये वो मैं देखता आया हूँ बचपन से कि खासतौर से पाकिस्तान में मैंने देखा है कि जब कोई कुत्ता नज़र आता है तो उसको पत्थर मारते हैं, बिल्ली नज़र आता है, बिल्ली नज़र आती है उसको लाते मारते हैं, और ये उर्फी साहब वैसे ये क्यों, ये कि आपने भी बचपन में ऐसा ही काम किया, वो जो पत्थर से आपने परिंदों को मारा, शायद मैंने भी बचपन में ऐसा कोई काम किया, मगर ये इसको हम किस तरह से रोक सकते हैं और इस तरह की चीज़ को बेहतर किस तरह से बना सकते हैं?
देखिए, किसी काम से लोगों को मना करने के लिए सबसे बुनियादी चीज ये होती है कि उनकी जहन साजी और उन्हें मोटिवेट करना होता है, और जहन की तब्दीली के बगैर हम कुछ नहीं कर सकते। इसलिए नौजवानों के साथ हमें और ऐसे लोगों के साथ जो यूथ है, यंग जनरेशन है, उनके साथ हम मिल बैठनी चाहिए और उनको इस तरह की हिदायत करनी चाहिए कि उनका माहौल से, जानवरों से और दीगर जो हमारे माहौल के खुशन है उनसे मोहब्बत पैदा हो, उनके जहन में ये बात जागुजीन हो कि ये चीजें, ये हुसन के कायनात के हुसन है, खूबसूरती है, हमें इनकी हिफाजत करनी चाहिए, तो उन पर रहम करनी चाहिए। तो अगर हम इनके जहन को बना लेंगे तो इंशाअल्लाह ताला हमारी बात
दिल आ जाएगी। अच्छा, आपकी खूबसूरत वादी से हमारे साथ वली खान है जी। वली खान साहब, अस्सलाम वालेकुम। वली खान,
अस्सलाम वालेकुम सिस्टर
जी। वालेकुम सलाम भाई।
अस्सलाम वालेकुम जी।
मेरा जो दलाल गर्म जैसा से ताल्लुक है सिस्टर, तो ये आपको मालूम होगा कि हम 2006-2007 से पहले चित्राल के जो थी पाकिस्तान से, साल में 6-7 महीने जो है ना जुदा रहती थी। ऐसा समझो कि हम एक कैद खाने में रहते थे, क्योंकि लाहौर टनल की वजह से हमारा इलाका बंद होता था।
लेकिन अब तो ठीक हो गया ना?
हाँ, तो वो अब ठीक हो गया। तो इस हवाले से जो परवेज मुशर्रफ साहब के हमारे ऊपर एहसानात है।
अच्छा, आपके रेडियो की आवाज हमें सुनने में आ रही है दोबारा।
इकट्ठा करके जो हमारे मसाए थे ना जिदराज को, इनको एक कहानी की शिकल, कहानी की सूरत में आपको भेजना चाहता
हूँ। चलिए बस फौरन भेज दे, वक्त नहीं है, हमें अपने दो कॉलर्स और लेने। वली खान साहब, फौरन आप भेज दीजिए। आपकी चित्राल के कहानीकार हमारे साथ हैं, शायर और कहानीकार उर्फी साहब, बल्कि इनसे आप मिलिए भी और इनकी जो नसीहत है उन पर अमल कीजिए। अच्छा, हमारे साथ दूसरे साहब अब हैं, नज़ीर आवान जहलम से जी। नज़ीर आवान साहब, जल्दी से कोई सवाल पूछ लीजिए उर्फी साहब से। वालेकुम सलाम भाई।
मैं नज़ीर अहमद जहलम से अर्ज कर रहा हूँ
जी।
हेलो
जी, जी नज़ीर साहब आवाज आ रही है, बोलिए।
मैंने आपको एक कहानी तारीफ करके भेजी थी 28/3 को।
अच्छा नज़ीर साहब,
अभी तक उसका मैं मुंतजिर हूँ कि वो कब नशर होगी। मैंने जिंदगी में पहली दफा किसी रेडियो को ये खत लिखा है और कहानी लिख के भेजी है।
अच्छा, अगर अच्छी कहानी होगी, देखिए अब आप देख रहे हैं कि ये सारे लोग जो कहानियाँ सुना रहे हैं,
इंशाल्लाह ताला आप जब पढ़ेंगी, आप इंशाल्लाह जब पढ़ेंगी तो आप कहेंगे कि माशाल्लाह कहानियाँ तो बहुत ज्यादा होनी चाहिए।
चलिए बिल्कुल ठीक है।
हम लोग जो बातें आपसे करते हैं ना, उन पर अगर हम अमल करना शुरू कर दें ना, तो इंशाल्लाह ताला इस कायनात खुदा की मखलूक में बहुत सी खैर और बरकतें आनी शुरू हो जाएंगी।
बस बहुत शुक्रिया, हमारी भी दुआ ये है और उस प्रोग्राम का मकसद भी है। अच्छा, जल्दी से सेठ मुमताज अंजुम साहब एक जुमला उर्फी साहब से कुछ कह दीजिए
जी। भाई शनाज़, अस्सलाम वालेकुम।
वालेकुम सलाम भाई।
मैं अर्ज करूंगा कि आप मार्ग के 27 साल बाद, इससे पहले भी आप लोग एक मार्का मार चुके हैं, जो की इम्तियाज वानी साहब को 50 साल
पहले
आपने मिलवाया था ना
जी।
हाँ बिल्कुल, 50 साल पहले आपने उन दो खानदानों को मिलाया था। तो अब ये करने, आप भी फरमा रहे जैसे मोहब्बत और हमदर्दी कोई मजहब नहीं होता, खुदा रे सिलसिले को कभी बंद ना कीजिए, क्योंकि दरिया को अपनी मौज की तुगयानियों से काम, कश्ती किसी की पार हो या दरमियान रहे। तो
बस बहुत शुक्रिया, हम अभी अब आपसे कहेंगे कि प्रोग्राम अब हमारा खत्म हो रहा है। शुक्रिया बहुत बहुत, और खास तौर पर आपका शुक्रिया अलाउद्दीन उर्फी साहब, खुदा आपको और तरक्की दे। और
उर्फी साहब, आपकी बात कोई और माने या ना माने, मैं आपकी बात मान रहा हूँ और मैं आज से शुरू कर रहा हूँ आपकी बात।
तो हमारे इस प्रोग्राम के प्रोड्यूसर साकिब अल इस्लाम थे और हमारी ये इंजीनियर जो थे सुलेमान तारा वाली थे, और इसके साथ ही शहनाज अजीज आपसे इजाजत चाहेगी। खुदा हाफिज़।
इस प्रोग्राम में
جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
آواز دوست، یہ ہے عنوان پروگراموں کے اس نئے سلسلے کا جو وائس آف امریکہ اپنے سننے والوں کی پروگراموں میں زیادہ سے زیادہ شرکت کو یقینی بنانے کے لیے تشکیل دے رہا ہے۔ آپ کی زندگی کی اور آس پاس رہنے والوں کی کہانیاں، آپ کے خط، آپ کے سوال، آپ کی ای میلز، اپنی کمیونٹی کے لیے آپ کی اور دوسروں کی کوششیں اور آرٹس میں آپ کی دلچسپی، یہ سب ہمارے پروگراموں کا اور مختلف انعامی مقابلوں کا حصہ ہوں گی۔